आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मेरो जिन्दगी जुनै न सकिने रे, मेरो जिन्दगी हो। मेरो निम्ति जिउनु भो, वहाँ मेरो निम्ति मर्नु भो, वहाँ मेरो निम्ति जिउनु भो। तर म सही बुझ्नै सकिन उहाँको प्रेमलाई, तर म सही बुझ्नै सकिन उहाँको प्रेमलाई। जिन्दगीको जस्तो तिम्रो जिन्दगी छैन संसारमा, प्रेमलाई बुझि अङ्गालो ईश्वरको, प्रेमलाई बुझि अङ्गालो हराएपछि। जिन्दगीको मूल नै बिर्सेपछि बुझ्नै नसकिने मेरो जिन्दगी, धुनै नसकिने मेरो जिन्दगी धुनु।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, आज पनि तपाईँ सबैलाई यो पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। साथै तपाई सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईहरूका सुन्दर पत्रहरूको लागि। म आज केही ती श्रोता मित्रहरूको बारेमा बताउन चाहन्छु र धन्यवाद दिन चाहन्छु जसले हामीलाई यो सुन्दर पत्रहरू लेख्नु भएको छ। जस्तै हाम्रो श्रोता हुनुहुन्छ सुभाष पोखरेल जहारिन धन्यवाद नवलपरासी, राजु बहादुर गुरूङ गुम्दा नौ माथिल्लो गाउँ गोर्खा, चिनी माया मोक्तान मनहरी सात ज्यामिरे मकवानपुर, शान्ति रसैली दाउने देवी सात पृथ्वी बस्ती नवलपरासी। श्रोता तपाईँ सबैलाई धेरै धेरै धन्यवाद सुन्दर पत्रको लागि, तपाईँहरूको सुझावको लागि, साथै तपाईँहरूले पठाउनु भएको प्रार्थनाको लागि। हामी तपाईँहरूलाई निरन्तर हाम्रो प्रार्थनामा याद गर्नेछौ र तपाईँहरूको यो सुन्दर पत्रको यथासम्भव चाँडो भन्दा चाँडो उत्तर दिने कोसिस गर्नेछौ। आउने दिनमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन, आफ्ना सुझावहरू हामीलाई दिन भुल्नुहुने छैन भन्ने हामीलाई ठूलो विश्वास लागेको छ। त मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको मत्ती भन्ने पुस्तक 24 अध्याय पद 15 51 पदबाट शास्त्र अध्ययन गर्न गइरहेका छौं, मनन गर्न गइरहेका छौं। अघिल्लो दिनमा मत्ती 24 अध्याय 1-14 हामीले परमेश्वरको वचन अध्ययन गरिरहेका थियौं। पद 1-2 देख्यौं यरूशलेमको विध्वंसको भविष्यवाणी, अनि 3 चेलाहरूको 3 महान प्रश्नहरू, अनि 4-8 ख्रीष्टको दोस्रो आगमनका चिन्हहरू, अनि पद 9-14 चाहिँ इसरायलको कष्टहरूको अवधिमा 8 चिन्हहरू। आज हामी मत्ती 24 अध्याय 15-51 परमेश्वरको वचन अध्ययन गर्नेछौ। यहाँ पहिलो कुरा हामी देख्छौ, दुःख र कष्ट सहित महाक्लेश। अहिले येशूले त्यो चिन्ह दिनुहुन्छ जुनले यस अवधिको पहिचान गर्दछ। 24 अध्यायको 15 यस प्रकार लेखिएको छ, यसकारण जब तिमीहरूले दानियल अगमवक्ताबाट बोलिएको विनाशकारी घृणित थोक पवित्र स्थानमा खड़ा भएको देखाउला, पाठकले बुझोस्। उजाड गर्ने त्यो घृणित कुरा के हो? दानियलले हामीलाई ती 2 बताउँदछ। तिनीहरूमध्ये एकजना चाहिँ अन्तिकोस इफिफानिस वा अरामी शासक थिए, जसले यरूशलेममा आएर चढ़ाई गरी विध्वंस गरेका थिए। दानियल 11:31 हामी पढ्छौ, तिनले पठाएका सैन्य दलहरूले पवित्र स्थानहरू र किल्लाहरू बिटुलो पार्नेछन् र नित्यको बलिदान रोक्नेछन्, त्यहाँ तिनीहरूले नाश गर्ने घृणित वस्तुलाई स्थापन गर्नेछन्। इतिहासले बताउँछ कि अन्तिकोस इफिफानेस 170 ख्रीष्ट पूर्वमा यरूशलेमको विरूद्ध आएथे। त्यस समयमा करिब 100,000 यहुदीहरू मारिए। उसले मन्दिरमा गरिने नित्य बलिदान रोके र वेदीमाथि सुंगुरको रगत चढ़ाए, जुन यहुदीहरूको निम्ति अति नै अपवित्र कुरा थियो, र त्यस मन्दिरभित्रको पवित्र स्थानमा पूजा गर्न जुपिटरको प्रतिमा राखे। तापनि निस्सन्देह हाम्रो प्रभुले दोस्रो उजाड गर्ने घृणित कुराको बारेमा बोलिरहनु भएको छ, जुनको बारेमा दानियल 12:11 उल्लेख छ। अनि म विश्वास गर्छु त्यो चाहिँ ख्रीष्ट विरोधीको प्रतिमा हुनेछ जुन मन्दिरमा राखिनेछ। क्लेश अवधिमा मन्दिर पुननिर्माण गरिनेछ र इसरायल राष्ट्र पलिस्तिनमा पूर्ण रूपमा फर्कनेछ। यो स्पष्ट छ कि हाम्रो प्रभुले मण्डलीको बारेमा यहाँ बोलिरहनु भएको छैन, किनभने मण्डलीसँग पवित्र स्थान छैन। यो चाहिँ खालि हाम्रो जानकारीको लागि मात्र दिइएको छ। म कति पनि उजाड गर्ने घृणित कुराको हेरिरहेको छुइन, प्रतीक्षा गरिरहेको छुइन। यदि मैले बाटोमा भेटे पनि त्यसलाई जान्ने छुइन, तर आखिरी दिनका मानिसहरूले त्यसको लागि प्रतीक्षा गरिरहेका हुनेछन्, हेरिरहेका हुनेछन्, किनभने यो चाहिँ तिनीहरू महाक्लेशको दिनमा रहेका रहेछन् भन्ने कुराको प्रमाण हो। बरु हामी विश्वासीलाई चाहिँ तितस 2:13 यो भनिएको छ, त्यस उज्जवल आशा र हाम्रो महान परमेश्वर उद्धारकर्ता येशु ख्रीष्टको महिमाको आगमनको बाटो हेर। हाम्रो प्रभु भन्नुहुन्छ, पढ्नेले बुझोस्, जुनको अर्थ हो त्यस समयमा हुने मानिसहरूले बुझ्नेछन्,
जबकि यदि तपाई र म सत्य परमेश्वरका हौं भने त्यहाँ हुने छैनौं। उहाँले हामीलाई धेरै विवरणहरू दिनुभएको छैन। अहिले हामीलाई अर्को समयको शब्द दिइएको छ, त्यो हो जब उजाड पार्ने घृणित कुराले स्थान लिनेछ। तब 16 पदमा भनिएको छ, तब यहुदियामा हुनेहरू पहाड़तिर भागुन्। तपाई र म यहुदियाका पहाड़हरूमा भाग्ने आशा गर्दैनौ। अनि यो अगमबाड़ी विश्वको अर्को राष्ट्रसँग सम्बन्ध छैन, यो खाली यहुदियामा हुने मानिसहरूको निम्ति मात्र हो। अनि 17 पदमा भनिएको छ, कौशीमा हुनेहरू आफ्ना घरमा भएका सामान निकाल्नलाई तल नझरून्। यो चाहिँ घरमा हुनेहरूको लागि हो, अनि तपाईँ र मेरो निम्ति यो लागू छैन, त्यो त्यहाँ भएका व्यक्तिहरूको निम्ति मात्र हो। अनि 18 पदमा भनिएको छ, खेतबारीमा हुने आफ्नो खास्टो लिन फर्की नआउन्। यसले चाहिँ खेती किसानमा संलग्न हुने व्यक्तिहरूको संकेत गर्दछ। यदि एक किसान खेतबारीमा बिहानै जाँदा आफूसित खास्टो लान भुल्छ, तर जब एक्कासी यो कुराले स्थान लिएको सुन्दछ, तिनी घरमा खास्टो लिन आउनु पर्दैन, आउनु हुँदैन, बरु भाग्न शुरू गर्नु पर्दछ। अनि 19 पदमा भनिएको छ, हाय गर्भवती र दूध खुवाउनेहरूलाई ती दिनमा। यसले आमाहरूको लागि, ससाना बालकहरूको लागि उहाँको महान ख्याल र वास्तवको प्रकट गर्दछ। यो नै एक समय हुनेछ कि कसैले बच्चा पैदा नगरोस्। यो विश्वास गरिन्दछ कि त्यस बेला अर्थात महाक्लेश आरम्भमा त्यहाँ महान जनसंख्या वृद्धिले स्थान लिनेछ। आज पनि पृथ्वी जनसंख्याले भरिएको छ। हुन सक्छ यो अर्को प्रमाण हो कि युगको अन्ततिर हामी बढ़िरहेका छौं। अनि 20 पदमा भनिएको छ, तर हिउँदमा वा सबातमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर। फेरि यो कुराको ध्यान दिनुहोस् कि यी व्यक्ति विश्राम दिन मान्ने व्यक्तिहरू हुन्। यो अर्को प्रमाण हो कि येशु सिधै यहुदीहरूसँग इसरायलीहरूसँग यहाँ बात गरिरहनु भएको छ। अनि 21 पदमा हामी पढ्छौं, किनकि त्यस बेला यस्तो महासंकष्ट हुनेछ जो जगतको शुरूदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिले हुनेछ। मित्र, यो महाक्लेश युग त्यति डरलाग्दो भयानक हुनेछ जस्तो कि संसारमा कहिले भएथ्यो न कहिले नै हुनेछ। अनि 22 पदमा हामी पढ्छौं, ती दिन नघटाएको भए कोही मानिस बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिन घटाइनेछ। हामी प्रकाशको पुस्तकमा पढ्छौं कि क्लेश अवधिमा पृथ्वीका जनसंख्याको एक तिहाई नष्ट गरिनेछ, अर्कोपल्ट जनसंख्याको एक चौथाई नष्ट गरिनेछ। यो पूर्ण रूपमा अद्वितीय छ। प्रकाश 6 अध्यायमा हामी देख्छौं, युद्धको रातो घोडा, अनिकालको कालो घोडा र त्यसपछि पहेँलो मृत्युको घोडा माथि त्यस समयमा सवार गरिनेछ र पृथ्वीको जनसंख्या नष्ट गरिनेछ। त्यो समय भयानक देखिन्थ्यो, मानव त्यहाँ कोही पनि रहने छैन। तर सान्त्वनाको कुरा यो छ, चुनिएकाहरूको निम्ति त्यो दिन घटाइनेछ। परमेश्वर सबै मानिसहरूलाई नष्ट हुन र खत्तम हुन दिनुहुन्न, त्यही नै कारण त्यहाँ छोटो अवधि हुनेछ। येशूले फेरि आफ्ना दोस्रो आगमनको बारेमा निश्चय दिनुहुन्छ। अहिले हामी त्यहाँ आउँछौ जुन उहाँको आगमनको चिन्ह हुनेछ। 23-25 भनिएको छ, तब तिमीहरूलाई कसैले हेर ख्रिष्ट यहाँ छन् कि त्यहाँ छन् भन्यो भने विश्वास नगर, किनकि झुट्टा ख्रिष्टहरू र झुट्टा अगमवक्ताहरू खड़ा हुनेछन् र हुन सके चुनिएकाहरूलाई पनि भड्काउनलाई ठूला ठूला चिन्हहरू र आश्चर्यका कामहरू देखाउनेछन्। याद राख, मैले तिमीहरूलाई अघिबाटै भनिदिएको छु। पहिलो कुरा हुनेछ, झुट्टा ख्रिष्ट र झुट्टा अगमवक्ताहरू आउने र ठूल्ठूला आश्चर्य कर्म गर्नेछन्। अनि आश्चर्य कर्म शैतानको शक्तिद्वारा पनि सम्भव छ र ख्रिष्ट विरोधी त्यस शैतानको शक्तिमा त्यस्तो आश्चर्य कर्महरू गर्नेछ। हुन सके चुनिएकाहरूलाई पनि भ्रममा पार्नेछ। अनि यहाँ उल्लेखित चुनिएकाहरू चाहिँ इसरायल राष्ट्र हो, अर्थात यहुदीहरू, किनभने प्रभुले यस अनुच्छेदमा विशेष गरेर इसरायल राष्ट्रको यहुदीहरूको निम्ति बात गरिरहनु भएको छ। अनि 26-27 पदमा भनिएको छ, यदि तिनीहरूले तिमीहरूलाई हेर उनी उजाड स्थानमा छन् भनी भन्दछन् भने बाहिर निस्केर नजाऊ, अनि हेर उनी भित्र कोठामा छन् भने पनि विश्वास नगर, किनकि जसरी बिजुली पूर्वबाट चम्कन्दा पश्चिम समय उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ। मित्र, जब उहाँ आउनुहुन्छ त्यहाँ उहाँको घोषणा गर्ने बप्तिस्मा दिने योहाना अग्रदूत हुने छैन। तर जब उहाँ आउनुहुन्छ सारा संसारले जान्नेछ, अनि यो जसरी बिजुली चम्कन्दा सबैले देख्दछ त्यसरी नै उहाँलाई देख्नेछन्। मित्र, कसैलाई उहाँको आगमनको बारेमा घोषणा गर्न आवश्यक छैन। जब हाम्रा प्रभु दोस्रो पल्ट आफ्ना राज्य पृथ्वीमा स्थापन गर्न आउनुहुनेछ, हरेकले जान्नेछ कि उहाँ आइरहनु भएको छ। तर उही समयमा याद राखौं कि उहाँको दोस्रो आगमन खास गरी स्वर्गीय यात्रामा मण्डलीलाई वा विश्वासीलाई उठाइलान होइन, यो चाहिँ आफ्ना राज्य स्थापन गर्नलाई हो पृथ्वीमा। अनि 28 पदमा हामी पढ्छौं, जहाँ सिनुहुन्छ त्यहाँ गिद्धहरू पनि जम्मा हुन्छन्। यो पद चाहिँ बुझ्नलाई कठिन पद हो। उहाँले बिजुलीको चमक झैं स्वर्गीयबाट आफ्नो आगमनको बारेमा कुरा गरिसक्नु भएपछि सिनो खाने चरा गिद्धको बारेमा कुरा गर्नुहुन्छ, जुन अनौठो जस्तो लाग्छ। तर म विश्वास गर्छु कि यो चाहिँ दण्डमा ख्रिष्टको आगमनको बताउँदछ, किनभने प्रकाश 19ले हामीलाई भन्दछ, हरेक चराहरू कहाँ ठूलो भोजको लागि आउन निम्तो जान्दछ। त्यो चाहिँ प्रकाश 19 अध्याय 17-19 पदमा देख्छौ। कुरा के हो भने, ख्रिष्ट जब दोस्रो पल्ट आउनुहुन्छ इसरायलको विरूद्धमा र आफ्नो विरूद्धमा उठ्ने शत्रुहरूलाई उहाँले आफ्नो वचनद्वारा नाश पार्नुहुनेछ, अनि त्यहाँ लासहरू पहाड़ जस्तै थुप्रिनेछन् र त्यो खान ती चराहरूलाई निम्तो जान्छ। सिनो खाने गिद्ध चाहिँ ईश्वरीय न्यायको एजेन्ट देखिन्छ। जब प्रभु दोस्रो पल्ट आउनुहुन्छ उहाँ दण्डमा न्यायमा आउनुहुन्छ। अनि 29 पदमा हामी पढ्छौं, ती संकष्टका दिनको तुरुन्तै पछि सूर्य अन्ध्यारो हुनेछ र चन्द्रमाले आफ्नो चमक दिने छैन र ताराहरू आकाशबाट खस्नेछन् तथा आकाशका शक्तिहरू हल्लाइनेछन्। यो कुरा याद राख्नुहोस् कि यो चाहिँ ती दिनहरूको क्लेशपछि तुरुन्तै हुनेछ। यो मेरो बुझाइ हो कि यो सबै ख्रिष्टको दोस्रो आगमनमा स्थान लिनेछ। अनि 30 पदमा हामी पढ्छौं, तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन् र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमा साथ आइरहेका देख्नेछन्। मित्र, यो पृथ्वीमा आफ्नो राज्य स्थापन गर्न उहाँको यो दोस्रो आगमन हो। अनि 31 पदमा हामी पढ्दछौं, उसले आफ्नो स्वर्गीय दूतहरूलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई भेला गर्नेछ। यस पदमा उल्लेखित चुनिएकाहरू अझै इसरायल राष्ट्र हो, यहुदीहरू हुन्। यसपछि निम्न पदहरूमा देख्नेछौ, निभारक रूप चिन्हको रूपमा दृष्टान्त 32-33 पदमा, तर अंजीरको अर्थात निभारकको रूखबाट एउटा शिक्षा ल्याऊ, जब त्यसका हाँगा कलिला हुन्छन् र रूखले पालुवा फेर्छ तब ग्रीष्म ऋतु आएछ भनी तिमीहरू थाहा पाउँछौ। त्यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएको देख्नेछौ तब उनी नजिकै ढोकैमा छ भनी जान। मित्र, अंजीर अर्थात नेभारोको रूखले इसरायल राष्ट्रको संकेत गर्दछ बाइबलमा। उदाहरणको लागि यहाँ 24 अध्याय र होसे 9 अध्यायको 10 पदमा यो पढ्छौ, र त्यस मुलुकमा थुप्रै नेभाराका अर्थात अंजीरका रूखहरू पाइन्दछ। मित्र, नेभाराका रूख र दाको रूखले त्यस मुलुकको पहिचान गर्दछ। म विश्वास गर्दछु कि हाम्रा प्रभु त्यस मुलुकको एक प्रतीकको रूपमा प्रयोग गरिरहनु भएको छ। अनि 34 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु कि यो सबै पूरा नहुन्जेल यो पुस्ता बिति जाने छैन। यसले यो उल्लेख गर्छ कि त्यस समयमा पृथ्वीमा रहने अन्तिम पुस्ताको समयमै यी कुराहरू पूरा हुनेछ। अनि 35 पदमा, स्वर्गीय र पृथ्वी बितेर जानेछ तर मेरो वचन बितेर जाने छैन। उहाँ भन्नुहुन्छ, मैले भनेको कुरालाई खालि विचार गर, किनभने स्वर्गीय र पृथ्वी बितेर जानेछ तर मेरो वचन चाहिँ बितेर जाने छैन। प्रकाश 21:1 पदले भन्छ कि नयाँ स्वर्गीय र नयाँ पृथ्वी अस्तित्वमा आउनेछ, तर उहाँ आफ्नो वचन बदल्नुहुन्न, यो युगौ युगसम्म उस्तै रहिरहन्छ। अनि 36 पदमा हामी पढ्छौं, तर त्यस दिन र घड़ीको विषयमा पिता बाहेक कसैले जान्दैन, न त स्वर्गीयका दूतहरूले नै न पुत्रले नै। यद्यपि नजिक आइरहेको त्यो दिन भए तापनि तिनीहरू जान्दैनन्, न त तिनीहरूले दिन र समयको नै जान्नेछन्। उहाँले नूको नमूना प्रयोग गर्नुहुन्छ। ख्रिष्ट त्यस्तो दिनमा आउनुहुनेछ जुन नुआको दिन जस्तै हुनेछ। अनि 38-39 पदमा हामी पढ्छौं, किनकि जसरी जल प्रलय भन्दा अगाडि नोआ जहाजभित्र पस्ने दिनसम्म मानिसहरू खाइरहेका पिइरहेका र विवाहबारी गरिरहेका थिए अनि जल प्रलय आएर तिनीहरू सबैले स्वत्तै बगाई नलगेसम्म तिनीहरूले थाहा पाएनन् मानिसको पुत्रको आगमन पनि त्यस्तै नै हुनेछ अहिले नुहाको दिनहरू अति नै घृणित भ्रष्ट नैतिक भ्रष्ट अनैतिकताद्वारा चरित्र चित्रण गरिएको छ उत्पत्ति छको पाँच पदले भन्छ कि तिनीहरूका हृदयको जुनसुकै विचार र भावना पनि निरन्तर खराबै मात्र भएको प्रभुले देख्नुभयो अमित्र हाम्रो प्रभुले भन्नुहुन्छ कि उहाँको आगमन नुहाको दिन जस्तै त्यस्तो दिनमा हुनेछ र उहाँले उल्लेख गर्नुहुन्छ कि मानिसहरू खाइरहेका र पिइरहेका र विवाहबारी गरिरहेका थिए अनि तिनीहरू त्यस्तो जीवनयापन गरिरहेका थिए मानव परमेश्वर हुनु नै हुन्न अस्तित्वमा हुनु नै हुन्न तिनीहरू संसारिक कुराहरूमा मोज मजा र व्यस्तमा थिए तिनीहरूले विश्वास गर्दैनथे कि उहाँ तिनीहरूलाई न्याय दिनुहुनेछ दण्ड दिनुहुनेछ यद्यपि तिनीहरूले नुहाबाट यो सन्देश सुनेथे अनि 39 पदमा हामी पढ्दछौ अनि जल प्रलय आएर तिनीहरू सबैले स्वत्तै बगै नलगेसम्म तिनीहरूले थाहै पाएन मानिसको पुत्रको आगमन पनि त्यस्तै नै हुनेछ अनि 40 र 41 त्यसबेला दुईजना खेतबारीमा हुनेछन् एकजना लगिनेछ अर्को छोडिनेछ दुई स्त्रीहरू जाँतो पिदिरहेका हुनेछन् एउटी लगिनेछ अर्को छोडिनेछ सायद कसैले मलाई यो प्रश्न गर्ला प्रचारक यो 24 अध्यायमा प्रभु येशूको जैतुन पर्वतको प्रवचनमा मण्डली र स्वर्गीयमा उठै लगिने कुराको उल्लेख छैन भने भन्नुभयो तर तिनीहरू यहाँ छन् त एकजना छोडिन्छ अर्को उठै लगिनेछ मेरो मित्र उहाँ अझै स्वर्गीय यात्रामा उठै लगिने कुराको बारेमा यहाँ कुरा गरिरहनु भएको छैन तपाईँलाई थाहा छ कि हाम्रो प्रभु कसको बारेमा कुरा गरिरहनु भएको छ जस्तो नुहाको दिनमा भएथ्यो नुहाको दिनमा कसलाई चाहिँ छोडिए त तिनीहरूले जल प्रलय आएर सबैलाई स्वत्तै नलगिन्जेलसम्म तिनीहरूलाई थाहै भएन तिनीहरू जल प्रलयमा नष्ट भए यसले पृथ्वीबाट स्वर्गीय यात्रामा मण्डली उठाइ लगिने कुराको संकेत गरिरहेको छैन जुन हामी विश्वासी या चर्चले त्यसमा विश्वास गर्दछौ बरु यसले पृथ्वीबाट दण्डद्वारा हटाइने ती व्यक्तिहरूको तस्विर दिँदछ जो हजार वर्षीय राज्यमा प्रवेश गर्नेछन् अनि 42 पदमा पढ्छौ यसकारण जाग रह किनकि कुन दिन तिमीहरूको प्रभु आउनेछ सो तिमीहरूले जान्दैनौ जागर ह यो चाहिँ महत्वपूर्ण कथन हो र यससँग अहिले परमेश्वरको जनले स्वर्गीय यात्रामा उठाइ लगिने अर्थात हामी अंग्रेजीमा ऱ्याप्चर भन्दछौ यस समयको लागि प्रतीक्षामा जागर रहने कामबाट केही भिन्न अर्थ छ आज हामीसँग सान्त्वनाको आशा छ त्यस भविष्यको दिनमा यो चाहिँ डर र निराशिताको जागर रहने कुरा हुँदछ भने आज हामी उहाँको आगमनको लागि लालसा र प्रतीक्षा गर्नुपर्दछ त्यस भविष्यको दिनमा तिनीहरू उहाँको आगमनको लागि डर र निराश सहित जागा रहनेछन् अनि 43-45 पदमा भनिएको छ तर यो जान कि घरको मालिकले चोर रातको कुन पहरमा आउँछ भनी जानेको भए ऊ जागो रहने थियो र आफ्नो घर फोड्न दिने थिएन यसकारण तिमीहरू पनि तयार रह किनकि मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउनेछ विश्वासी र बुद्धिमान नोकर को हो जसलाई त्यसको मालिकले आफ्ना परिवारका चाकरहरूलाई ठिक ठिक समयमा खाना दियोस् भनी खटाएको हुन्छ यहाँ हाम्रो प्रभुले यो 24 अध्यायको बाँकी पदहरूमा के गरिरहनु भएको छ भने उहाँको आगमनको निम्ति र उहाँ आउनुहुँदा के हुनेछ त्यसको निम्ति मानिसको मनोवृत्तिको वा व्यवहार गर्ने तरिकाको स्पष्ट गर्न दृष्टान्त दिनुहुन्छ अनि 46-51 पदमा हामी पढ्दछौ त्यो नोकर धन्य हो जसलाई मालिक आउँदा त्यस्तै गरिरहेको भेटाउनेछ साँच्चै म तिमीहरूलाई भन्दछु मालिकले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि जिम्मेवार नियुक्ति गर्नेछ तर यदि त्यस दुष्ट नोकरले मेरो मालिक ब्यालो गर्छन् भनी मनमा ठानी आफूसँगै काम गर्ने नोकरहरूलाई पिट्छन् र मतवालाहरूसँग खान र पिउन लाग्यो भने त्यस नोकरको मालिक त्यसले नचिताएको दिन र नजानेको घडीमा आइपुग्नेछ अनि मालिकले त्यसलाई कठोर दण्ड दिनेछ र त्यसलाई पाखण्डीहरूका माझ फालिदिनेछ जहाँ मानिसहरू रोनेछन् र दार किट्नेछन् अमित्र यस दृष्टान्तले त्यस भविष्यको दिनमा केही मानिसहरूको मनोवृत्ति वा व्यवहार गर्ने तरिकाको प्रतिविम्ब गर्दछ
तिनीहरू भन्नेछन्, प्रभुले आफ्नो आगमनको ढिलो गर्नुहुन्छ, त्यसकारण म आफ्नै इच्छा र अभिलाषामा जीवन यापन गर्नेछु। जब ख्रिस्ट फर्कनुहुन्छ, आउनुहुन्छ, उहाँले त्यस व्यक्तिलाई न्याय गर्नुहुनेछ, दण्ड दिनुहुनेछ। यो महान सिद्धान्त हो जुन हरेक युगको निम्ति अति नै धेरै गरेर लागू छ। तपाईँ र म त्यो सत्यताको ज्योतिमा प्रकाशमा हाम्रो जीवन यापन गर्नुपर्छ कि एक दिन हामी पनि ख्रिष्टको उपस्थितिमा उभिनेछौ। यो कुरा ध्यान दिऊ कि मैले ख्रिष्टको आगमनको ज्योतिमा यो कुरा भनिन, तर ख्रिष्टको उपस्थितिको ज्योतिमा भने। चाहे आजदेखि 100 वर्ष पछि वा 1000 वर्ष पछिबाट येशु आएको होस्, तपाई र म उहाँको उपस्थितिमा उभिनेछौ। चाहे तपाई उद्धार पाएको व्यक्ति हुनुहोस् या नपाएको व्यक्ति, तपाईले आफ्नो जीवनको लेखा दिनै पर्छ, यो देख्नलाई कि तपाई कस्तो किसिमको इनाम पाउनुहुनेछ। यदि तपाई उद्धार नपाएको जन हुनुहुन्छ भने तपाई त्यहाँ निन्दित र दण्डित हुन उभिनु पर्नेछ, अनि दण्ड चाहिँ अनन्त नरकीय हो। अनि तपाईले उद्धार पाउनु भएको छ भने आफ्नो इनामको निम्ति उहाँको न्याय आसनको अगाडि उभिनु पर्छ, अनि इनाम चाहिँ आफ्नो जीवनमा उहाँको निम्ति गर्नुभएको काम र आफ्नो जीवन उहाँको इच्छा र योजना अनुसार आज्ञाकारिता अनुसार जिएको जीवनको आधारमा हामी पाउनेछौ। त्यसकारण हरेक व्यक्तिले त्यस वास्तविकताको ज्योतिमा जीवन यापन गर्नुपर्छ कि एक दिन हामी पनि प्रभुको उपस्थितिमा उभिनु पर्छ र लेखा दिनुपर्छ। अनि यो नै 24 अध्याय येशुको जैतुन पहाड वा पर्वतको प्रवचनमा महान जोड छ। त्यसकारण यससँग तपाईँ र मेरो निम्ति पनि अति नै ठूलो सन्देश र तपाईँ र मेरो निम्ति लागू छ। यद्यपि यो अर्थ खुलाई चाहिँ विशेष गरेर ती व्यक्तिहरूको लागि हो वा जो ख्रिस्ट राजाको रूपमा फर्किने समयमा हुनेछन्, अनि तिनीहरू ती यहुदी इसरायल राष्ट्र हो। तर यो तपाईँ र मेरो निम्ति पनि उत्तिकै आत्मिक रूपमा सन्देश बोकेको पाठ हो। प्रभुले तपाईँ र मलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।